بسم الله الرحمن الرحيم. السلام عليكم اخواتي وسعد. لاسٹ سنڈے میں نے پرامس کیا تھا کہ جہاں بات چھوڑی ہے وہیں سے آگے شروع ہوگی. بات ہو رہی تھی کہ مرشد سے فائدہ کیسے لیا جائے اور کس انداز میں لیا جائے. تو میں یہ عرض کر رہا تھا کہ مرشد کو دنیاوی امور کے مشیر کے طور پر استعمال نہ کیجیے کہ صاحب میں سبزی خریدنے جا رہا ہوں تو بس آپ سے اجازت چاہیے تھی. یہ رویہ درست نہیں ہے. ہونا یہ چاہیے کہ رب تعالیٰ نے ہمیں عقل فہم تدبیر حکمت اس سے نوازا ہے. تو ہم اس کو بروئے کار لائیں. ہمارے پاس دنیاوی علم ہے, ہمارے پاس لاجک کا علم ہے, ہم اسے استعمال کریں. اور وہ معاملات جہاں پر ہمارا علم, ہماری عقل, ہماری حکمت, ہماری تدبیر ختم ہو جائے, جواب دے جائے, وہاں ہم اپنے مرشد صاحب سے گائیڈنس لے لیں. کیونکہ آپ کے مرشد صاحب کو رب تعالیٰ نے علم لدنی سے نوازا ہے, ان کو علم دیا ہے. اور جس شخص کو علم عطا ہوتا ہے اس کو عقل و دانش خود بخود عطا ہو جاتی ہے. تو وہاں ان سے ہم مدد لے لیں اپنے مرشد صاحب سے. لیکن اصل جو چیز ہے وہ وہی ہے جو میں اکثر بیشتر یہاں کہا کرتا ہوں کہ ہم نظر اس چیز کو حاصل کرنے پر رکھیں جس چیز نے ہمارے مرشد کو مرشد کے مقام پر لا بٹھایا ہے, اور وہ علم ہے. کئی بار ایک سوال سے واسطہ پڑ جاتا ہے ہمارا, خاص طور پہ یورپ میں تو لوگ پوچھ بیٹھتے ہیں یہ سوال کہ مسلمان بہتر انسان ہوتا ہے یا پڑھا لکھا. تو میں ایک ان سے عرض کیا کرتا ہوں کہ اگر آپ نے انسان دیکھنا ہو کہ انسان کس کو کہتے ہیں تو جا کے کسی ولی اللہ کو دیکھیے. کیونکہ کوئی انسان بہترین انسان بن نہیں سکتا تب وقت کہ وہ اپنی ذات کو نہ مٹا دے. ذات کو مٹانے کا مقصد یہ نہیں ہے کہ وہ ان سردار جی کی طرح زمین پہ لوٹیاں لگائے جو کہیں سے سنا آئے تھے کہ دانا خاک میں مل کر گل و گلزار ہوتا ہے. تو وہ مٹی میں لوٹیاں لگا رہے تھے. ذات کو مٹانے کی سے مراد یہ ہے کہ انسان سیلف لیس ہو جائے, جہاں اس کی ذات اپنی پرائرٹی لسٹ میں کہیں ایسے باٹم میں گم ہو جائے کہ وہ ملے ہی نہیں ڈھونڈنے سے بھی. جو انسان اپنی ذات کو مٹا دیتا ہے وہ آٹومیٹکلی بہترین انسان بن جاتا ہے, کہ اس کو دوسروں کا مفاد اپنے مفاد سے کہیں زیادہ عزیز ہو جائے گا. اس کے نزدیک دوسروں کی ضرورت اپنی ضرورت سے زیادہ اہم ہو جائے گی. اس کے نزدیک دوسروں کا آرام اپنے آرام سے کہیں زیادہ امپورٹنٹ ہوگا. اس کے نزدیک دوسرے کی عزت اس کی اپنی عزت سے زیادہ ویلیویبل ہو جائے گی. سو آن سو فورتھ. تو اب آپ اندازہ لگائیے کہ جب کسی شخص کے نزدیک دوسروں کی عزت اس کی اپنی عزت سے زیادہ ویلیویبل ہو جائے تو کیا اس کی زبان سے کبھی کوئی ایسی بات نکل سکتی ہے کہ جس سے دوسروں کی عزت پہ حرف آ جائے, کسی کی توہین ہو جائے, کسی کی حد تک ہو جائے, کسی کے عیب کھل جائے؟ ایسی کبھی وہ بات کرے گا ہی نہیں, کیونکہ وہ یہ جانتا ہے کہ دوسروں کی عزت میری عزت سے زیادہ ویلیویبل ہے. وہ دوسروں کے برائیاں اپنے ذمے لے لے گا. تو یہ وصف کس میں ہوتا ہے؟ دوسروں کے خدمت, دوسروں کے کام وہی آ پاتا ہے جس کے نزدیک اس کی اپنی ضرورت, اپنے کام کوئی معنی نہ رکھتے ہوں بلکہ دوسروں کی ضرورتیں, دوسروں کے کام زیادہ اہم ہو جائیں اس کے لیے. ایسے ہی شخص کے لیے رب نے وعدہ کیا ہے کہ تم میرے بندوں کے کام آؤ, تمہارے کام میں خود کر دوں گا. اپنے آرام دہ بستر پر دوسرے کو لٹا کے کہ یہ آرام کی نیند سو جائے. وہ جون کی دوپہر میں گرمی میں کھڑا باہر جھلستا رہے خود. تو یہ کام ایسے ہی, اس طرح کے اور بہت سی مثالیں ہیں, وہی کر پائے گا جس نے اپنی ذات کو ختم کر دیا ہو. مسلمان سے تو رب یہی ایکسپیکٹ کرتا ہے, اور ہمارے اسلاف ایسے تھے. ہم نے بھی اپنی ٹیکسٹ بک میں غالباً کہیں آٹھویں کلاس میں شاید یا ساتویں کلاس میں پڑھا, آپ لوگوں نے بھی پڑھا ہوگا کہ جو ایک جنگ میں فتح ہو گئی تھی مسلمانوں کو, تو میدان جنگ میں ایک سائٹ پہ زخمیوں کو لٹایا ہوا تھا اور زخمیوں کی مرہم پٹی کی جا رہی تھی. تو ایک سپاہی نے جو زخمی تھا زمین پہ لیٹا تھا, اس نے پانی مانگا کہ مجھے پانی دے دو. تو اس تک جب پانی لے جایا گیا تو دوسرے زخمی نے پانی کے لیے آواز دے دی. اس زخمی نے پانی لینے سے انکار کیا کہ مجھ سے زیادہ دوسرے زخمی کو ضرورت ہے, اس کو دے دیں. پانی دوسرے زخمی تک گیا تو ایک اور زخمی نے آواز دے دی پانی کے لیے, تو اس نے کہا کہ اس کو پہلے دے دیں. یوں وہ پانی کا پیالہ پہلے زخمی سے شروع ہوا اور آخری زخمی تک چلا گیا. تو آخری زخمی نے کہا کہ نہیں, جس نے سب سے پہلے پانی مانگا تھا پانی اس کا حق تھا, پانی اس کو دے دے. تو جب وہ پہلے زخمی تک آیا پیالہ پانی کا, تو پتا چلا کہ ایک ایک سب شہید ہو گئے. یہ ہے مسلمان کا کیریکٹر. تو جو میں یہ جواب دے رہا تھا کہ اگر آپ نے بہترین انسان دیکھنا ہو تو ولی اللہ دیکھیے, وہاں پتہ چلتا ہے کہ جس کو علم عطا ہو جاتا ہے اس شخص کے اندر کیا خوبیاں اور کیا چیزیں پیدا ہوتی ہیں. تو اپنے مرشد صاحب سے ہم وہ علم لیں جس علم نے مرشد صاحب کو اس مقام پر لے جا بٹھایا ہے کہ آج وہ دوسروں کو روشنی پھیلا رہے ہیں. تو جب یہ علم ہمیں حاصل ہو جائے گا تو ہمارے لیے از خود دنیا بھی آسان ہو جائے گی اور آخرت بھی آسان ہو جائے گی. اس دنیا کو اپنے لیے آسان بنانے کا بڑا آسان ایک مختصر سا نسخہ ہے. اگر ہم کچھ بھی نہیں کریں, صرف ایک کام کر لیں کہ ہم دوسروں کو اسی طرح اسی صورت میں ایکسیپٹ کر لیں جیسے وہ ہیں, تو انگریزی میں شاید اسے کہنا زیادہ آسان ہو کہ when we learn to accept others as they are, تو ہمارے لیے زندگی بڑی آسان ہو جاتی ہے. ہمارے یہاں پھر نہ کوئی گلہ رہتا ہے, نہ کوئی شکوہ رہتا ہے, نہ کوئی شکایت رہتی ہے کسی سے. تو جب ہمیں دوسروں سے شکوہ اور شکایت ہی نہیں رہی تو پھر مشکل کیا ہے؟ وہ تو لوگوں کے لیے آسان ہو جائے گا, مجھ جیسے بگڑے ہوئے انسان کو ایکسیپٹ کرنا, اس کو قبول کر لیں گے آپ لوگ, بدتمیز آدمی ہے شاہ صاحب کوئی بات نہیں ہے, نکٹو آدمی ہے کوئی بات نہیں ہے, ایسے ہی اللہ نے بنایا ٹھیک ہے اچھے ہیں. تو جب یہ رویہ آ جائے گا تو آپ اندازہ لگائیے کہ زندگی کتنی آسان ہو جائے گی. ہم میں سے اکثر لوگوں کی زندگی ایک لحاظ سے بڑی تلخ رہتی ہے, وہ یہ ہے بیگم صاحبہ سے ڈنڈے پڑتے ہیں تو ہم شاکی رہتے ہیں. تو اگر قبول کر لیا کہ مار میری قسمت کا حصہ ہے, کھاتے جاؤ چپ چاپ, مسئلہ حل ہو گیا, تو آپ کے گلے شکوے سب ختم ہو گئے. تو یہ چیزیں ہیں جو آپ اپنے مرشد صاحب سے پک کریں گے اور ان سے یہ سب چیزیں لینے کا آسان ترین طریقہ یہ نہیں ہے کہ جب بھی ہم اپنے مرشد صاحب سے جا کے ملیں تو ان سے کچھ مانگیں. جس طرح سے میں عزت کے بارے میں کہا کرتا ہوں کہ عزت مانگنے سے کبھی نہیں ملتی ہے, ڈیمانڈ کرنے سے کبھی عزت نہیں ملتی, عزت ہمیشہ ارن کی جاتی ہے. اسی طرح مانگے سے یہ علم نہیں ملتا. یہ تو یہ ہے کہ مرشد کسی وقت خوش ہو کے موڈ میں آ گیا, آپ کو ایک لفظ بتا دیا, ایک حرف بتا دیا پڑھنے کو. جو واقعی صاحب علم مرشد ہے وہ تو لمبی چوڑی چیزیں پڑھنے کو بتاتے ہی نہیں, وہ بتائیں گے اس کو لمبی چوڑی چیزیں پڑھنے کو جسے جان چھڑانا ہے. ایک بندہ ہے, اگر وہ اپنے مرشد صاحب کے پاس جا کے روز کچھ نہ کچھ کہتا ہی رہتا ہے تو وہ پھر اس کو چکی پیسنے پہ لگا دیں گے کہ میاں یہ پڑھا کرو, یہ بڑی کام کی چیز ہے, اس کے پڑھنے سے یہ ہو جائے گا, یہ ہو جائے گا, یہ ہو جائے گا, جاؤ اب چکی پیسو. لیکن جس کو وہ دل سے خوش ہو کے اپنی مرضی سے جب کچھ دے گا وہ, تو زیادہ اگر ایک حرف نہیں ہوگا, اول تو ہوتا ہی عام طور پہ حرف ہے ایک, تو ایک لفظ ہو جائے گا. تو وہ پھر آدمی پڑھتا رہتا ہے تو اللہ تعالی کی قربت حاصل ہو جاتی ہے اس کو. تو یہ مانگے سے نہیں ملتا علم. مرشد کو جیتنے سے علم ملتا ہے. ہم نے تو یہ دیکھا زندگی میں, جو تجربہ کیا وہ تجربہ مجھے نہیں ہوا, اس لیے کہ میں تو اس راہ پہ گیا ہی نہیں, نیکی کی راہ پہ کبھی چل ہی نہیں پایا. लेकिन देखा जरूर, एक साहब थे, उन्होंने मुझसे एक दिन कहा कि सरफराज भाई मुझे शाह साहब से कुछ नहीं चाहिए, मुझे इनसे इल्म भी नहीं चाहिए, मुझे इनसे दुनिया भी नहीं चाहिए, मुझे तो बस इनसे प्यार है, तो आप एक दुआ कर दें कि मैं इनसे पहले दुनिया से चला जाऊं, क्योंकि मुझसे इनकी मौत बर्दाश्त नहीं होगी। ये उनके प्यार की इंतहा थी। मजीद भाई उनको हम कहते थे, वो बड़े शाह साहब के खादिम थे। तो ऐसे ही हुआ कि वो बड़े शाह साहब के दुनिया से पर्दा फरमाने से कुछ हफ्ते पहले ही दुनिया से चले गए। बाद में बड़े शाह साहब भी दुनिया से चले गए। बरसात थी, बारिश बेपनाह चल रही थी कई रोज से, तो कुछ लोग आए मेरे पास, तो उन्होंने कहा कि जी वो मजीद भाई जिस कब्रिस्तान में दफन है वहां बारिश की वजह से कब्रें बैठ गई हैं और मजीद भाई की भी कब्र बैठ गई है, तो अगर आप कुछ करना चाहें तो कर लीजिए। तो मैंने तीन चार लोगों से अर्ज की कि आप जाएं और कब्र को दोबारा से ठीक करवा दें। वो चले गए उधर। अगले दिन मैंने उनसे पूछा कि वो काम हो गया था, तो मुझे कहने लगे कि जी वो कब्र तो दोबारा ठीक करा दी थी, हम जब गए हैं तो आधी से ज्यादा कब्र बैठी हुई थी और कफन साफ नजर आ रहा था दूर से ही। तो जिसने कब्र ठीक करनी थी उसने कहा कि ये बकाया भी मुझे गिरानी पड़ेगी। तो हमें हैरत उस वक्त हुई कि बारिश दो तीन दिन से चल रही है, कब्र बैठी हुई थी, लेकिन जब हमने निकाला तो कफन बेदाग था और जिस्म बिल्कुल नरम था जैसे जिंदा आदमी का। हालांकि इंतकाल होंगे साल से ज्यादा वक्त हो गया हुआ था। तो इन्होंने दोबारा नमाज जनाजा पढ़ के तो उन्हें दफन कर दिया। तो एक चीज का अंदाजा हुआ कि ये जो खादिम है मुर्शद का, वो तो खलीफा से ऊंचा मकाम रखता है कि वो खिदमत के जरिए ही मुर्शद से सब कुछ ले गया। जबकि मजीद साहब ने खुद मुझसे कहा कि सरफराज भाई मुझे कुछ नहीं चाहिए, ना इनसे इल्म चाहिए, ना मुझे इनसे दुनिया। तो उनको इस तरह देखा हमने इंतकाल के साल डेढ़ साल के बाद भी। तो मुर्शद से हासिल करने का जो तरीका मेरी समझ में आया वो तो यही है कि उसके दिल में उतर जाइए। ये बुजुर्गों से हम सुना करते थे कि फकीर को कभी अनॉय नहीं करें, उसको इरिटेट ना करें कभी आप, बल्कि कोशिश करें कि फकीर के दिल में उतर जाएं तो सब कुछ मिल जाएगा। तो बहुत देर में समझ में आई ये बात कि वो जो बचपन में हम सुनते थे उसका मतलब क्या था। तो आप अपने मुर्शिद साहब के पास जाइए तो कोशिश ये कीजिए कि उसके दिल में उतर जाएं। अब ये ना हो कि जिस तरह मैं समझा के दिल में उतरने का एक ही तरीका है कि मुर्शिद साहब को जमीन पर गिरा के उनके सीने पर बैठ जाया जाए कि दिल में उतर जाएंगे, ये सलूक नट कर डालिए। मैं तो ऐसी चीजें सीधी सीधी सादा लफ्ज में समझ पाता हूं। तो वो जब प्यार करने लगेंगे आपसे, आपके मुर्शिद, تو سمجھ لیجئے کہ کام بن گیا. پھر وہ آپ کو بہت سی چیزیں سونپ دیں گے اپنی. پھر ہوگا یہی کہ بیٹھے بیٹھے ایک دم اچانک ہی منہ سے بول پڑیں گے کہ جاؤ میاں یہ پڑھ لیا کرو. اب میرا ایک دستور یہ ہے اب بھی ہے کہ آپ نے اگر غلطی کر لی مجھے کچھ پڑھنے کو دے دیا کہ لیں شاہ صاحب آپ یہ پڑھ لیا کریں, شاید اللہ آپ کو بھی کہیں نیکی کی توفیق بخش دے, تو ہر چوتھے دن میں آپ کے پاس پہنچ جاؤں گا کہ وہ جناب آپ نے جو پڑھنے کو مجھے بتایا تھا میں پڑھ رہا ہوں. وہ جناب میں آپ نے مجھے پڑھنے کو بتایا تھا میں نے فلاں خواب دیکھ لیا. آپ نے جو فلاں پڑھنے کو بتایا تھا تو مجھے یہ پیش آیا پڑھتے ہوئے. تو اگر آپ نے یہ شاہ صاحب والا رویہ رکھا تو سمجھ لیجئے کہ جوتے کھانے کے سامان پیدا کر لیا آپ نے, مرشد سے مار پڑ جائے گی آپ کو. اس کا بڑا سادہ طریقہ ہے کہ اگر مرشد صاحب نے بتا دیا آپ کو پڑھنے کو, بھول جائیے کہ مجھے کچھ پڑھنے کو دیا ہوا ہے. یہ یاد رکھیے کہ مجھے حکم ملا تھا کہ یہ پڑھو, میں نے اس کو اگلے حکم تک پڑھتے چلے جانا ہے, اور حکم ان سے لینا نہیں ہے زبردستی, بلکہ وہ از خود حکم دیں گے کہ آپ کو پڑھنے کو میں نے بتایا تھا اب یہ پڑھ لیا کرو. اس لیے کہ جو آدمی آپ کو پڑھنے کو دے رہا ہے اور وہ صاحب علم ہے اگر, تو یہ یقین رکھیے کہ وہ آپ کے احوال پر نظر رکھے ہوئے ہیں, علمی احوال پر. ویسے تو ہر چیز جاننے والا صرف اور صرف رب ہے جو دلوں کے بھید جانتا ہے, ہر چیز کو جانتا ہے, لیکن وہ آپ کی علمی کیفیات پر نظر رکھتا ہے. جیسے کلاس میں جو ٹیچر آپ کو پڑھا رہا ہے تو وہ بغیر آپ کا ٹیسٹ لیے ہوئے بھی آپ جانتا ہے کہ آپ میں کہاں پر امپروومنٹ آ رہی ہے, کچھ بڑھ رہے ہیں آگے کہ نہیں بڑھ رہے. تو مرشد سے چونکہ آپ ملتے ہیں تو آپ کی گفتگو سے وہ اندازہ کرتا ہے کہ آپ کچھ آگے بڑھے کہ نہیں بڑھے. جو جو انسان کو علم ملتا ہے اس کی گفتگو میں گہرائی بڑھتی ہے. اسی جب آپ فقیر سے ملیں گے, دنیاوی طور پر وہ بے شک کتنا ہی ان پڑھ کیوں نہ ہو, اس کی گفتگو میں آپ کو ایک گہرائی ملے گی. جو جملہ اس نے منہ سے نکالا ہے, اس کی زبان سے ادا ہونے والا ہر جملہ, اس پہ جب آپ غور کریں گے تو پتہ چلے گا کہ اس کی باتوں میں گہرائی ہے. ویسے بھی جو کوئی صاحب علم بول رہا ہوگا, اگر تو میری طرح وہ کتاب سے رٹ کے آیا ہے, میں تو راہ گلی چلتے ہوئے آدمی کو روک کے پوچھتا ہوں کہ مجھے وہاں جا کے گفتگو کرنی ہے, بھائی مجھے کچھ بتا دو کیا کروں, نہیں تو کوئی کتاب اٹھا کے پڑھ کے آ کے آپ سے آپ کو امپریس کرنے کی کوشش کروں گا کہ میں بہت جانتا ہوں. یہ بالکل ایسا ہے کہ آپ کے گھر کی روف ٹاپ پر ٹینکی موجود ہے, چاہے وہ چھٹی منزل پر ہے, آپ گراؤنڈ فلور پر نلکے کی ٹوٹی کھولتے ہیں تو جو پانی آ رہا ہے اس میں, حالانکہ اس کا والیوم تو وہی ہے, ہاف انچ ٹوٹی ہے اس کی, تو اس میں سے ایک مخصوص والیوم ہی پاس ہو سکتا ہے, زیادہ نہیں آ سکتا. تو آپ ہاتھ دھوتے ہوئے اس کے پریشر سے اندازہ کر لیں گے کہ ٹینکی میں پانی کتنا ہے, ایک رف آئیڈیا آپ کو مل جائے گا کہ آدھی رہ گئی ٹینکی خالی ہو رہی ہے. جہاں بہت کم ہوگا ٹینکی میں پانی, اس کا پریشر آپ کو بتا دے گا نلکے کا. ٹینکی پوری بھری ہوگی تو اس کا پریشر آپ کو بتائے گا کہ ٹینکی فل ہے. اسی طرح جب صاحب علم آپ سے گفتگو کرتا ہے تو الفاظ وہ کتنے ہی سادہ کیوں نہ استعمال کر رہا ہو, اس کی باتوں میں ایک فورس محسوس ہوتی ہے، ایسا لگتا ہے کہ یہ ہمارے دل و دماغ میں بات اترتی چلی جا رہی ہے. وہ در حقیقت یہ گہرائی اور یہ فورس اس کی گفتگو کی، اس کے پاس جو علم ہے اس علم کی مقدار کو ڈپکٹ کر رہی ہے. اس لیے آپ کے مرشد کی باتوں میں ایک آپ کو گہرائی محسوس ہوتی ہے، لگتا ہے کہ دل میں اترتی چلی جا رہی ہیں ان کی باتیں. اور جس کے پاس علم نہیں ہوتا، وہ کتنی ہی خوبصورت الفاظ استعمال کرے، وہ دل کو تو لبھا دیں گے وقتی طور پر، آپ کو بڑے اچھے لگیں گے وہ الفاظ، لیکن اس میں گہرائی محسوس نہیں ہوگی، خوبصورتی ہوگی اس میں گہرائی نہیں ہوگی. اور علم کی باتوں میں الفاظ کی خوبصورتی کاؤنٹ نہیں کرتی ہے، الفاظ کی گہرائی کاؤنٹ کرتی، معنی کی گہرائی کاؤنٹ کرتی ہے. تو مرشد صاحب کے پاس جائیے، وہ آپ کو خود تولتے رہیں گے کہ آپ کہاں جا پہنچے. اب ظاہر تو نہیں کریں گے کہ میں آپ کو تول رہا ہوں، پتہ اس وقت چلتا ہے جب اچانک ایک دن مرشد صاحب کہتے ہیں کہ اب یہ پڑھ لو، یا جو پہلے سے دیا ہے اس کی مقدار میں کمی بیشی کر دیتے ہیں کہ اب یہ کر لو، تو سمجھدار آدمی فوراً بھانپ جائے گا کہ جو میرے اندر تبدیلیاں آئی ہیں اس پڑھائی کی وجہ سے، اس کو انہوں نے میئر کیا ہے اور اس کے نتیجے میں آج یہ چینج آ گئی ہے. مانگے سے نہیں ملتی. میرے جیسا آدمی تو روز آپ کے پاس چلا جائے گا کہ صاحب آپ نے کل پڑھنے کو یہ دیا تھا، کچھ اور دے دیں پڑھنے کو، کچھ اور دے دیں، کچھ اور دے دیں. وہ بیکار ہے، سمجھ لیجیے کچھ نہیں ملنا آپ کو. وہ مرشد صاحب اپنی جان چھوڑانے کے لیے کہ آپ میری جان چھوڑ دیں، مجھے تنگ نہ کریں، تو بتاتے چلے جائیں گے. اس لیے کہ اس مرشد تو صاحب علم ہے، ان کے پاس تو ہزارہ پڑھائیاں ایسی ان کے علم میں ہیں، کوئی اٹھا کے دے دی، لیکن یہ کیا ضروری ہے کہ اس سے آپ کو فائدہ ہی ملے. تو جو صحیح صاحب علم آدمی ہے وہ تو آپ کی ابتدا کرائے گا ہی ایک کام سے کہ قرآن پاک پڑھا کرو، کثرت سے پڑھو. اس لیے کہ جب قرآن پاک کو ہم کثرت سے پڑھتے ہیں تو کچھ عرصہ پڑھنے کے بعد، باوجود اس کے کہ عربی سے ہم واقف نہیں ہیں، عربی زبان ہمیں آتی نہیں ہے، وہ تو قرآن کی عربی کو تو ہم بائی پریکٹس پڑھتے ہیں، باوجود عربی زبان نہ جاننے کے ہمیں اس کے معنی سمجھ میں آنے لگتے ہیں. جو آیت پڑھی اس کے معنی خود بخود سمجھ میں آتے ہیں کہ اس کے یہ معنی ہیں. اور اگر انسان یہ پریکٹس جاری رکھے تو کچھ عرصے کے بعد پتہ چلتا ہے اس کے تو معنی جو پہلے سمجھ آ رہے تھے اس سے مختلف معنی سمجھ میں آ رہے ہیں، کہ یہ بات کہی اس بیک گراؤنڈ میں گئی ہوگی. وہ آپ کی تربیت جب مرشد صاحب کریں گے تو وہ ابتدا آپ کی قرآن پاک کی کثرت سے تلاوت کو کریں گے. پڑھتے رہے آدمی، پھر یہ نہ کہے کہ صاحب آج مجھے 35 سال گزر گئے قرآن پاک پڑھتے ہوئے، آپ نے کچھ اور بتایا نہیں مجھے. یہ 35 سال تو میں ویسے ہی کہہ رہا ہوں، ویسے اتنا صبر ہم میں ہے نہیں، ہم تو 35 دن کے بعد مرشد کی گردن پہ سوار ہو جاتے ہیں کہ 35 دن ہو گئے جی مجھے قرآن پاک کی تلاوت کرتے ہوئے، کچھ اور آگے بتائیے. میں تو 35 منٹ کے بعد ہی پہنچ جاتا ہوں واپس. مرشد صاحب को अपना काम करने दीजिए, जाके बैठिए, हमारा काम इतना है कि मुर्शिद साहब से मिलिए, बस काफी है। वो मैं तो ये कहता हूं कि मिले भी क्यों आदमी, अगर मेरे मुर्शिद साहब वाकई साहिब इल्म है तो मिलने की जरूरत भी नहीं पेश आएगी। वो तो जब उन्होंने मुझे गाइड करना होगा या ख्वाब में आके बता देंगे या खुद चले आएंगे खुद या बुला लेंगे तो बता दिया जाएगा। तो बेहतरीन तरीका ये है, पिछली इतवार की गुफ्तगू और आज की गुफ्तगू को भी अगर हम समाप्त कर लें तो ये है कि मुर्शिद साहब से हम ताल्लुक बहुत गहरा रखें, दिली ताल्लुक। और याद रखिए कि जहां दिली ताल्लुक होता है, दिली ताल्लुक कभी बिलमुशाफा मुलाकात का मोहताज नहीं होता। मुलाकात हो या ना हो, मुलाकात जारी रहती है। ये हम लोग धोखे में हैं कि जिससे हमें दिल से प्यार है हम चाहते हैं कि उससे मुलाकात होती रहे, जरूरत नहीं है। जहां वाकई सच्चा प्यार है वहां बिलमुशाफा मुलाकात की जरूरत रहती ही नहीं है। तो आपके मुर्शिद साहब खुद आपका ख्याल रख लेंगे, उनकी नजर रहेगी आप पर, इसीलिए जब कभी भी मुलाकात होगी वो हंसते हुए आपको, अब जाहिर है साहिब इल्म आदमी है, वो डांटेंगे तो नहीं लोगों की मौजूदगी में आपको, तो हंसते हुए कह देंगे कि लगता है कि कमजोरी आपको ज्यादा हो गई, नींद आ रही है आपको। अब समझदार आदमी, उन्होंने तो मजाक में कहा कि नींद आती है आपको ज्यादा, लेकिन समझदार आदमी एक सेकंड में भांप जाएगा को हो मैं बजाय रब को याद करने के चूंकि सो रहा हूं आजकल, तो मुर्शिद साहब से वो डांट पड़ गई है मुझे। पढ़े लिखे आदमी साहब वो कहां आपको इस तरह से कहेंगे, आपसे कहीं कोई उल्टी सीधी हरकत हो गई तो उसी रेफरेंस से हल्का फुल्का जुमला आपको मजाक में लुढ़का देंगे। समझदार आदमी पिक कर लेगा कि मुझसे वो कोताही हुई थी, वो पॉइंट आउट कर दी गई है, तो आइंदा ना करूं मैं। तो आप सब चीजें अपने मुर्शिद पे रहने दीजिए और रब पे इंतहा दर्जे का भरोसा रखिए। ईमान और यकीन तो है लेकिन इंतहा दर्जे का भरोसा रखिए कि मेरा रब बड़ा मेहरबान है, वो कोई ऐसा काम नहीं करता जो मेरे मफाद में ना हो, उसका हर फैसला हिकमत से पुर है। तो आज जो उसका फैसला मुझे पिंच कर रहा है, इसकी हिकमत कल को पता चलेगी कि ये मेरे हक में कितना अच्छा फैसला था। ये भरोसा रखें अगर हम, तो जिंदगी में बड़े सुकून से हम बुरे हालात में भी हंसते खेलते गुजरते चले जाते हैं। और एक साहब अभी हयात हैं, अल्लाह ताला उन्हें जिंदगी अता फरमाए, वो कभी कभी यहां तशरीफ ले आती हैं, तो वो मेरे मुर्शिद साहब के पास आया करते थे। अगर जो क्लेम तो करते हैं कि मेरे मुर्शिद भाई हैं, ऐसी बात नहीं, वो तशरीफ लाया करते थे मुर्शिद साहब के पास। तो कहीं मुश्किल हालात में थे, मैं अपने मुर्शिद साहब के पास बैठा हुआ था, तो ये तशरीफ ले आए, तो चाय वाय पी के मैंने रियलाइज किया कि लगे हैं दुआ का कह रहे मुर्शद साहब से, तो उनके बोलने से पहले मैंने जरा उधर को मुंह करके इशारा किया कि मत दुआ कराना, लेकिन वो शायद उनके जहन में होगा कि शाह साहब तो अनपढ़ आदमी है, इनको क्या पता है। तो उन्होंने कहा कि हजरत दुआ कर दीजिए, मैं आजकल बड़ी मुश्किल में कशकार हूं। तो मैंने देखा कि शाह साहब के चेहरे पर नागवारी आई, जवाब नहीं दिया। तो दो चार छह मिनट के बाद फिर ये साहब लगे बोलने, तो मैंने फिर इशारा किया मत करें छोड़ दें, लेकिन वो नहीं बाज आए। फिर कह दिया तो वो ही फिर नागवारी आई चेहरे पर। फिर तीसरी बार वो कहने लगे, मैंने फिर इशारा किया कि मत कहें, लेकिन वो अपनी हट के पक्के, तो उन्होंने तीसरी बार कह दिया। अब वो जो कहा तो फिर शाह साहब को गुस्सा आता था, तो एक टिपिकल स्टाइल था उनका, वो उस स्टाइल में एकदम से उसको कहने गए, अच्छा वक्त गुजारने के लिए तुम थे, मुश्किल वक्त तुम्हारी जगह कोई और गुजारेगा। इसके अंदर बहुत बड़ा लेसन है, कमाल का सबक छुपा है इस जुमले के अंदर। बात यह है कि रब ताला ये फरमाता है कि हम इंसानों के दरमियान दिनों को फेरते रहते हैं, तो अच्छा और बुरा वक्त इंसान पर आता रहता है। तो अगर अच्छे वक्त पर मैं नहीं लोगों के पास गया ये कहने कि जरा दुआ कर दीजिए, मैं बड़े अच्छे वक्त से गुजर रहा हूं, बड़ी रहमत हो रही, दुआ कर दीजिए कि ये कुछ कम हो जाए, ये कहने तो नहीं गया कभी मैं, तो उसी रब की तरफ से ये मुश्किल वक्त आया है। तो फिर मैं क्यों चिल्लाऊं, फिर मैं ये क्यों ना दिल में सोचूं कि मेरे रब इतना मेहरबान है, उसने हमेशा मुझे बड़े अच्छे हालात में रखा। अब ये वक्ती चीज है, अगर मुश्किल आ गई है तो मेरा रब मौजूद है, इंशाल्लाह मुझे इससे निकाल लेगा, तो वो बुरा वक्त हंसते खेलते गुजार लूंगा। यहां गुफ्तगू करते हुए एक बार मैंने अर्ज किया था कि दो चीजें हैं, एक सब्र है और दूसरी बर्दाश्त है। हैं ये एक ही, लेकिन एक मामूली सा फर्क इन दोनों को जुदा कर देता है। बर्दाश्त का कोई अजर नहीं है और सब्र का बहुत बड़ा इनाम है कि रब ने कहा कि मैं सब्र करने वालों के साथ हूं। तो जिसके साथ रब हो उसको और क्या चाहिए, बहुत बड़ा इनाम है। तो सब्र और बर्दाश्त में फर्क यह है कि एक मुश्किल अगर आ गई तो मैं हाय हाय करके अगर उसे बर्दाश्त करूं, लोगों के पास जाके कहूं कि मैं मुश्किल में आ गया, मुझे ये तकलीफ है, मुझे ये तकलीफ है, तो उससे वो मुश्किल मेरी दूर नहीं होनी है, लेकिन मैं बर्दाश्त के दर्जे में चला गया कि मैं उसे बर्दाश्त कर रहा हूं इसलिए कि बर्दाश्त करने पर मजबूर हूं, मैं मेरा इख्तियार नहीं है। लेकिन अगर उस मुश्किल को कहीं मैंने बर्दाश्त कर लिया विद ए स्माइलिंग फेस और किसी शख्स के इल्म में ना आने दिया कि मैं मुश्किल से गुजर रहा हूं, तो वो सब्र में आ गई बात, उसका बहुत बड़ा इनाम मिल गया मुझे। तो बात दोनों की एक ही है, फर्क सिर्फ इतना है मुंह बसोरने का और मुस्कुराते रहने का। मुंह बसोरने का इनाम कोई नहीं है, मुस्कुराते हुए चीजों को सहने का बहुत बड़ा इनाम मौजूद है। तो वो जो रब पर भरोसा बहुत हो जाएगा मेरा, वो मुझे हर मुश्किल को सब्र के साथ, हंसते हुए चेहरे के साथ बर्दाश्त करने के लायक बना देगा, और उसके इनामात बेपनाह हैं फिर। और वैसे भी शुक्रगुजारी के अगर एंगल से मैं देख लूं उसको, कि सारी उम्र मेरे रब ने मुझे नवाजा है, सारी उम्र रब ने मुझे ऐश कराए, अगर चार दिन मुश्किल के आ गए तो ये शुक्रगुजारी के जज्बे के ही खिलाफ है कि मैं उस पर हाय हाय कर लूं। अगर सारी उम्र रब ताला ने मुझे लोहे का जिस्म अता किए रखा और अब एक बीमारी अगर मुझ पे आ गई है, तो मैं उसको अपने आप को ये क्यों ना समझाऊं कि जिस रब ने मुझे इतनी लंबी जिंदगी में कभी सुई चुभने की तकलीफ नहीं होने दी, तो आज अगर चंद दिन बीमारी आ गई क्या फर्क पड़ता है, इसको भी मैं हंसते खेलते सह जाऊं। तो इनामात की बारिश हो गई इससे कि शुक्रगुजारी है। तो इंशाल्लाह ताला नेक्स्ट संडे आपसे मुलाकात होती। अभी 5 मिनट हैं, तो आमतौर पर मैं आजकल रब ताला के अस्माए हुस्ना में से कुछ किसी एक का जिक्र कर देता हूं। अल्लाह ताला के अस्माए हुस्ना में से एक नाम है अलबारियो। इस पे वही फार्मूला अप्लाई होगा कि अगर दिन के फर्स्ट हाफ में हम इसे पढ़ेंगे तो इसको अलबारियो पढ़ेंगे, सेकेंड हाफ में पढ़ेंगे तो या बारियो पढ़ेंगे। ये ना जलाली है ना जमाली है, इसमें दोनों ही सिफात मौजूद है, जलाल भी और जमाल भी। और इसके असरात जो इंसान पे मरतब होते हैं वो ये है कि मखलूक उससे प्यार करने लगती है। किसी भी मकसद के लिए अगर कोई आदमी से फजर और ईशा की नमाज के बाद, फजर की नमाज के बाद भी और ईशा की नमाज के बाद भी रोजाना 10 दिन तक 101 मरतबा पढ़ ले, तो आम तौर पर अल्लाह ताला अपनी इसमें मुबारक के सदके में इंसान को मुश्किल से निकाल लेता है और रिस्क वसी हो जाता है उस पर, और खलके खुदा उससे प्यार करने लगती है। तो आप पढ़ना चाहें तो पढ़ लीजिए, इसलिए कि मुझे अब होगा ये कि आप में से हर आदमी दुआ के सेशन में यही पूछने आएगा, मैं पढ़ लूं, तो मैं अभी अर्ज कर देता हूं कि जो चाहे इसे पढ़ना पढ़ लें, पाबंदी नहीं है कोई भी। तो ये 10 दिन ही पढ़ना पड़ता है, और अगर अल्लाह हमें तौफीक दे दे, मुझे तौफीक बख्शे, तो मैं इस नियत से ना पढ़ूं कि मुश्किल से निकल जाऊंगा या रिस्क वसी हो जाएगा, बल्कि इसलिए कि अल्लाह का बड़ा अच्छा नाम है, तो मैं इसको रब को अच्छे नाम से ही पुकारूं, मैं उसको सिर्फ पुकारूं अलबारियो कह के। तो इनामात तो फिर भी मिल जाएंगे सारे, लेकिन इसका एक फायदा ये होगा कि मैं रब को पुकार रहा हूंगा। ये बेहतर नहीं है कि बजाय इसके कि मैं अल्लाह के साथ कोई सौदेबाजी करूं कि मैं ये पढ़ूंगा तो मेरा ये काम कर दे, तो मैं उसको पुकारूं तो दे, तो उसने वैसे भी देना है, इसलिए कि देना उसकी सुन्नत है, तो अर्थात वो कर देगा, वैसे ही कर देगा सब कुछ। तो उसको मैं सिर्फ पुकारने के लिए इस नाम को इस्तेमाल कर लूं। तो अल्लाह ताला हम सबको नेकी की तौफीक अता फरमाए। तो नेक्स्ट संडे तक के लिए इजाजत, अस्सलाम वालेकुम।